کبھی درپیش جو کوئی مسئلہ پوچھ لیں حاضر ہوں ہم ان کی بارگاہ.
الحمدللہ رب العالمین والصلاۃ والسلام علی خاتم النبیین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک و اصحابک یا حبیب اللہ الصلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک و اصحابک یا نور اللہ. مدرسہ نے کے ناظرین پروگرام دار الافتاء اہل سنت میں آپ کو خوش آمدید کہتے ہیں, مرحبا کہتے ہیں. اللہ رب العالمین ہم سب کو دین اسلام کے احکامات سیکھ کر سمجھ کر ان پر عمل پیرا ہونے کی توفیق عطا فرمائے. ہمارے پیارے نبی صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا فرمان عظمت عالی شان ہے, زینوا مجالسکم بالصلاۃ علیہ فإن صلاتکم علیہ نور لکم یوم القیامہ. اپنی مجلسوں کو مجھ پر درود پڑھ کر آراستہ کرو کہ تمہارا مجھ پر درود پڑھنا قیامت کے دن تمہارے لیے نور ہوگا. صلوا علی الحبیب صلی اللہ تعالیٰ علی محمد صلی اللہ علیہ وآلہ وسلم. ناظرین کرام, آج کے ہمارے مہمان اور موجب مفتی محمد جمیل عطاری صاحب ہیں, ان کو بھی خوش آمدید کہتے ہیں.
جزاکم اللہ.
کیسے مزاج گرامی آپ؟
الحمدللہ علی کل حال.
حضرت سیدنا ابو بکر صدیق رضی اللہ تعالی عنہ جو کہ خلیفہ اول بلا فصل ہیں, امیر المومنین ہیں, خلیفۃ الرسول ہیں, تو آپ کی یہ خلافت اور آپ کی افضلیت کے حوالے سے کیا فرماتے ہیں؟
حضرت سیدنا ابو بکر صدیق رضی اللہ تعالی عنہ سرکار دو عالم صلی اللہ علیہ وسلم کے وصال ظاہری کے بعد اس امت کے لیے خلیفہ اول مقرر ہوئے, اور آپ رضی اللہ تعالی عنہ کا بطور خلیفہ مقرر ہونا یہ حضرات صحابہ کرام علیہم الرضوان کے اتفاق رائے سے ہی تھا, اور تمام صحابہ کرام علیہم الرضوان بشمول حضرت عمر رضی اللہ عنہ, حضرت عثمان غنی, حضرت مولا علی کرم اللہ تعالی وجہ الکریم, اسی طرح شرکاء بدر صحابہ کرام علیہم الرضوان, انصار, مہاجرین, مرد و عورت, خواتین, سب ہی کا حضرت ابو بکر صدیق رضی اللہ تعالی عنہ کی خلافت پر اتفاق ہوا. اور حضرت ابو بکر صدیق رضی اللہ عنہ کے خلیفہ رسول ہونے پر صحابہ کرام علیہم رضوان کے مابین کسی قسم کا کوئی اختلاف نہیں تھا. ایسا نہیں تھا کہ کچھ صحابہ آپ کو خلیفہ نہ مانتے ہوں.
صحیح.
سب نے ہی بیعت فرمائی, بلکہ حضرت مولا علی رضی اللہ تعالی عنہ کے تو تاریخی جملے وہ کتابوں میں ملتے ہیں کہ وہ ہستی کہ جسے اللہ کے رسول صلی اللہ علیہ وسلم نے ہمارے دین کے معاملے میں ہم پر جنہیں فائق فرمایا, یعنی نماز کی امامت کا جو مرحلہ تھا اس میں آپ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے بخاری شریف میں ایک مضمون موجود ہے, مرو ابا بکر ان یصلی بالناس, ابو بکر کو جا کے کہہ دو, ان کو حکم دو کہ وہ لوگوں کو نماز پڑھائیں. تو یہ صحابہ کرام علیہم الرضوان نے صدیق اکبر رضی اللہ عنہ کے حوالے سے سرکار دو عالم صلی اللہ علیہ وسلم کے مبارک جملہ سنا تھا کہ لوگوں کو نماز پڑھانے کے لیے ابو بکر کو جا کے کہہ دو. اب آپ صلی اللہ علیہ وسلم ان دنوں میں وصال ظاہری سے قبل جو آپ کا مرض تھا, مرض وصال, ان دنوں میں بطور تاکید یہ حکم ارشاد فرما رہے ہیں. تو حضرت مولا علی رضی اللہ عنہ فرماتے ہیں کہ جب آپ صلی اللہ علیہ وسلم نے ہمارے درمیان ہم پر ابو بکر صدیق رضی اللہ عنہ کو دین کے معاملے میں مقدم فرمایا, تو ہم ان کو دنیا کے معاملے میں کیوں کر مقدم نہ کریں؟ یعنی امور خلافت یہ بھی ایک دینی منصب ہے, لیکن اس کا اثر ایک یہ ہے کہ لوگوں پر ایک امامت ہو, ایک امامت نماز کی ہوتی ہے جو خالصتاً دین اسلام کا ایک اہم ترین ستون نماز ہے, اور ایک خلافت, ایک امامت وہ ہوتی ہے جو مسلمانوں کی ایک لیڈنگ ہوتی ہے, مسلمانوں کا ایک لیڈر ہونے کی حیثیت سے امت مسلمہ کی جو شرعی رہنمائی کرے. تو جس کو سرکار دو عالم صلی اللہ علیہ وسلم کی شریعت مطہرہ کے مطابق لوگوں کو چلائے, امت مسلمہ کو رہنمائی فراہم کرے, تو ایک دنیاوی معاملہ بھی تھا. تو حضرت مولا علی کرم اللہ تعالی وجہ الکریم نے اس معاملے میں بھی صدیق اکبر رضی اللہ تعالی عنہ کو ہی مقدم سمجھا اور رکھا, اور یہ جملہ کہتے ہوئے آپ کے ہاتھ پر بیعت فرمائی.
یعنی تمام صحابہ کرام علیہ رضوان نے ये बैत भी की है जी जी। और हज़रत सैदना मौला अली रदी अल्लाह तआला ने भी इसी में इस बैत में बकायदा आप वो शामिल रहे। ये बाज़ ऐसी किताबों के अंदर ये फ़र्क बयान कर दिया जाता है कि ये वो कई महीनों तक, हालांकि वाज़ तौर पर कि वो उन रावियों की अगलात हैं जी। ये कहना कि हज़रत सिद्दीक़ अकबर की जो बैत है हज़रत अली ने कितने महीनों बाद जाकर बैत की, हालांकि ये उसी शाम में ही आपने बाकायदा जब सब आ रहे थे और ये बैत का सिलसिला हो रहा था उसी शाम में ही ये बैत हज़रत अली रदी अल्लाह तआला ने की। और फिर हज़रत सिद्दीक़ अकबर रदी अल्लाह तआला ने जब वो ख़ास वहाँ पर अनसार सब जमा थे, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का जब विसाल हुआ, वहाँ बात हो रही थी खिलाफत के हवाले से। तो आपके वैसे तो तारीखी कई ऐसे कारनामे हैं आपके, और उनमें से एक ये भी कि जब आपने उनसे कहा था कि अल आइमा तो मिन कुरैश, के आइमा जो होंगे, जो खिलाफत होगी, इमामत जो मिलेगी, वो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कुरैश वालों को दी है, वो करशी होना उसका। तो फिर अनसार के जितने भी थे वो इस मामले में, ज़ाहिर हुज़ूर अलैहिस्सलाम का फरमान आ गया लब्बैक, तो उन्होंने वो सारे के सारे इस मामले में उन्होंने कोई फिर अपनी नई राय दी कि हम में से कोई हो, फिर कुरैश से ही सिलसिला। और फिर सैयदना सिद्दीक़ अकबर रदी अल्लाह तआला अन्हु। और दूसरी बात जो आपने सहाबा इकराम अले मिर्दवान को वो अजीम खुतबा दिया, और वो आपका एक खुतबा भी अजीम था कि जब नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम का विसाल ज़ाहरी हुआ और हज़रत उमर रदी अल्लाह तआला उनकी तो ये कैफियत होगी कि मैं किसी से ये सुनूँ ना कि वो कहे कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम विसाल कर गए, बल्कि आपने तलवार निकाल ली थी कि मैंने अगर किसी से सुना तो ये नहीं, उसका नतीजा अच्छा नहीं होगा। तो उस मौके पर हज़रत अबू बकर सिद्दीक रदी अल्लाह तआला अन्हु आपने जो खुतबा दिया, वमा मुहम्मदुन इल्ला रसूल कद खलत मिन कबलिहि रुसुल, कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम नहीं मगर रसूल, और आपसे पहले भी रसूल गुजर गए, यानी दुनिया में आए और जो एक वक्त था और वो फिर विसाल भी किया, पर्दा भी किया। अब अगर रसूल वो दुनिया से विसाल कर जाएं या वो शहीद कर दिए जाएं तो क्या तुम दीन से फिर जाओगे? यानी ये एक खुतबा था कि जिसने सहाबा के दिलों में एक ऐसा करार और एक तस्कीन वाली कैफियत हुई, और आपने उन्हें इस्लाम पर वो साबित कदम रहने की जो तलकीन की और वो एक खुतबा इरशाद फरमाया। तो ये भी उन बड़े कामों में से, ये बहुत बड़ी बात होती है नाज़रीन किराम। आज अगर इसको बिला तशबीह हम समझें, दुनिया में कोई ख़ानदान हो तो ख़ानदान का कोई बड़ा जिससे सबकी मोहब्बतें कायम हो, अच्छा कोई पीर साहिबान हो, अच्छा कोई आलम दीन हो, या किसी का अपना कोई कायद हो, बड़ा और रहनुमा हो, तो जब ऐसा कोई सानिया होता है तो फिर ये उन्हीं के जो चाहने वाले हैं वही बताएंगे, और कैफियत नज़र भी आती हैं कि क्या हालत और कैफियत। तो अब जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम दुनिया से विसाल कर गए हों, पर्दा ज़ाहरी तौर पर विसाल फरमा ले, तो अब सहाबा की क्या कैफियत है? लेकिन उनके दिलों को एक साथ रखना, जमा रखना, इकट्ठा रखना, तस्कीन उन्हें पहुँचा देना, और इस्लाम पर उन्हें वो इस्तिकामत वाली सूरत और इस्लाम पर कायम रहने की जो तलकीन करना, ये हज़रत सिद्दीक़ अकबर रदी अल्लाह तआला अन्हु आपका ये खासा है। यहाँ एक और बात जमील साहब, खिलाफत की हमने बात की, कुछ की सोच नज़रिया ये कि खलीफा बने इसलिए अफजल हैं, सिद्दीक़ अकबर खलीफा बने इसलिए अफजल हैं, या वो अफजल थे इसलिए खलीफा बने, यानी ये अफजलियत उनकी ये बतरतीब खिलाफत या खिलाफत बतरतीब अफजलियत, यानी दोनों जुमलों में बड़ा फ़र्क है, क्या फरमाते हैं?
देखिए, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की मुबारक नज़र में, अल्लाह तबारक व ताला की बारगाह में, रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के बाद किस हस्ती का इंतखाब होना था जो इस उम्मत मुस्लिमा की लीडिंग करता और रहनुमाई फरमाता, तो इसमें वो अफजलियत ही को मेयार रखा गया है कि इस उम्मत में जो सबसे ज़्यादा अफजल हुआ या था, अल्लाह तबारक व ताला ने उन्हें ही खिलाफत के मनसब पर आने दिया, खिलाफत के मनसब पर वही फ़ाइज़ हुए। तो यूँ रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की उम्मत में जिसका सबसे बड़ा मर्तबा था वो सिद्दीक़ अकबर रदी अल्लाह ताला अन्हु हैं, आप पूरी उम्मत में सबसे ज़्यादा अफजल थे, इसी अफजलियत की वजह से आपको मनसब खिलाफत भी सबसे पहले मिला। फिर आपके बाद जो इस उम्मत में सबसे अफजल थे वो हज़रत उमर रदी अल्लाह तआला अन्हु की हस्ती है, तो सिद्दीक़ अकबर रदी अल्लाह अन्हु के विसाल ज़ाहरी के बाद हज़रत उमर फ़ारूक रदी अल्लाह अन्हु खलीफ़ा मुकर्रर हुए, फिर इनके बाद जो सबसे अफजल हैं उस्मान गनी रदी अल्लाह अन्हु वो खलीफ़ा हुए, और उनके बाद जो अफजल हैं पूरी उम्मत में वो हज़रत मौला अली करम अल्लाह ताला वजहुल करीम हैं, फिर वो खलीफ़ा मुकर्रर हुए। तो ये खिलाफत जो सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम की एक तरह की नियाबत है, नाइब हैं, खलीफ़ा बाना का मतलब ही नाइब होता है, तो ये जो नियाबत है ये बरतरतीब अफजलियत है, यानी जो अफजल था वो पहले खलीफ़ा बना, फिर उसके बाद जो अफजल हैं वो खलीफ़ा, फिर उसके बाद यूँ ये सिलसिला खुलफाए राशिदीन के दरमियान पाया जाता है।
और अफजल पहले अब खिलाफत मिली और इसलिए साहबा ने उन्हें दी कि ये अफजल हैं,
गोया के अफजलियत ये एक सबब बना खिलाफत के मनसब के हुसूल के लिए।
जी हाँ, ना कि ये कि खलीफा बन गए तो अब इसलिए हम इनको अफजल मानते हैं।
हाँ, खलीफा बन गए तो हमें अफजल मानना पड़ता है,
ऐसा नहीं है।
जो अफजल हैं वही सबसे पहले खलीफा बनते रहे। और ये जो अफजलियत का जो मेयार है इसको हजरात सहाबा किराम अलैहिम रिदवान वो भी तस्लीम करते थे, इस उम्मत में जो अफजल तरीन हस्तियाँ हैं वो कौन हैं, ये सहाबे किराम अलैहिम रिदवान के दरमियान भी डिस्कस इसकी होती थी। बल्कि नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम भी अपनी उम्मत को इस बात से आगाह फरमाते, किसी न किसी मौके पर इसका इजहार भी फरमा दिया करते कि इस उम्मत में सबसे अफजल कौन है। एक मरतबा ऐसा हुआ कि हज़रत सैयदना अबू दरदा रदियल्लाहु तआला अन्हु वो जब हम चल रहे होते हैं तो चलने में भी कोई आगे जा रहा होता है, कोई पीछे आ रहा होता है, हर एक अपने हिसाब से मतलब किसी रास्ते पे निकल जाता है। तो एक दफ़ा ऐसा हुआ कि हज़रत सैयदना अबू दरदा रदी अल्लाह तआला अन्हु सिद्दीक़ अकबर रदी अल्लाह तआला अन्हु से आगे आगे चल रहे थे, क्या पीछे सिद्दीक अकबर हैं, और सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने जब ये मंजर देखा कि आगे अबू दरदा और उनके पीछे हज़रत अबू बकर सिद्दीक़ रदी अल्लाह अन्हु चल रहे हैं, तो फरमाया ए अबू दरदा अतमशी अमामा मन हुआ खैरु मिनका फिद दुनिया वल आखिरा।
अल्लाह,
ए अबू दरदा क्या तुम अपने से ज्यादा दुनिया और आखिरत में जो तुमसे ज्यादा बेहतर है तुम उससे आगे चल रहे हो?
क्या बात।
फिर फरमाया मा तलात शम्स वला गरबत अला अहदिन बाद नबीजीन वल मुरसलीन अफदल मिन अबी बकर, के सूरज ना तुलू हुआ ना गुरूब हुआ अम्बिया किराम अलैहिस्सलातु वस्सलाम मुरसलीन इज़ाम के बाद किसी पर ना सूरज निकला ना किसी पर गुरूब हुआ किसी पर जो अबू बकर से ज़्यादा फजीलत वाला हो।
अल्लाह,
तो ये ख़ुद हदीस मुबारक में सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत अबू दरदा रदी अल्लाह अन्हु को गोया ये एक ज़ाहिर फरमाया कि अम्बिया और मुरसलीन इनके बाद भी दुनिया इनके साथ साथ दुनिया में कई लोग ज़िंदा होते हैं, सूरज तुलु होता है सूरज की रोशनी वो हासिल करते हैं, सूरज गुरूब होता है तो उसके जाने के बाद एक अंधेरा छा जाता है, यानी गोया के सूरज का तुलु होना दिन का आना, सूरज का गुरूब होना गोया के दिन का जाना और रात का आना, मुराद ये कि सुबह शाम हो रहे हैं दिन और रात बदल रहे हैं, लेकिन अम्बिया व मुरसलीन के बाद अबू बकर सिद्दीक रदियल्लाहु ताला अन्हु से बढ़कर कोई और नहीं हुआ।
सही,
तो अम्बिया और मुरसलीन के बाद जिसका दर्जा है सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने उसको बयान फरमाया। बल्कि एक हदीस मुबारक किताबुल फिरदौस बिमासूरुल खिताब के अंदर एक हदीस मुबारक है, सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि मेरे पास जिब्रील आए और मैंने जिब्रील से कहा मैं युहाजिरु माइया, यानी हिजरत मदीना के वक्त कौन सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम के साथ हिजरत करेगा, तो जिब्रील अमीन से ये आप सल्लल्लाहु अलैहि वसल्लम ने दरियाफ्त फरमाया, तो उन्होंने कहा अबू बकर, कि आपके साथ जो हिजरत करने वाले होंगे वो अबू बकर होंगे, वहुआ यली अमरा उम्मती का मिम्बादिक, और आप सल्लल्लाहु अलैहि वसल्लम के विसाल ज़ाहिरी के बाद जो आपकी उम्मत के मामलात को जो डील करेंगे लेकर चलेंगे वो अबू बकर होंगे, वह हुआ अफ़ज़लु उम्मती का, और ये आपकी उम्मत में अफजल होंगे। अच्छा, ये जिब्रील अमीन भी अफजलियत को बयान फरमा रहे हैं, सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम भी अफजलियत को बयान फरमा रहे हैं, और ये बातें सहाबे किराम अलैहिम रिदवान के दरमियान
बड़ी मशहूर
आम थी,
मशहूर थी।
जैसे कि हज़रत अब्दुल्ला बिन उमर रदी अल्लाह अन्हुमा फरमाते हैं कुन्ना नकुल, हम आपस में एक दूसरे से ये कहते थे व रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हय्युन, जबकि आप सल्लल्लाहु अलैहि वसल्लम ज़ाहिरी हयात से मुत्तसिफ़ हैं और हमारे दरमियान मौजूद हैं, ہم کیا کہا کرتے تھے؟ ہم کہتے تھے افضل هذه الامتی بعد نبی جیہا صلی اللہ علیہ وسلم ابو بکر و عمر و عثمان، کہ اس امت میں سرکار دو عالم صلی اللہ علیہ وسلم کے بعد جو فضیلت والے ہیں، سب سے افضل ہیں، وہ ابو بکر ہیں اور عمر ہیں اور عثمان غنی ہیں. ویسمع ذلک رسول اللہ صلی اللہ علیہ وسلم، اور ہماری یہ باتیں حضرت سرکار دو عالم صلی اللہ علیہ وسلم سماعت بھی فرمایا
کرتے تھے.
اور بخاری شریف کی ایک اور حدیث میں ہے کہ ہم اس امت میں جس میں آپ صلی اللہ علیہ وسلم کے بعد اس امت میں جس کو سب سے بڑھ کر قرار دیتے تھے وہ ابو بکر، پھر حضرت عمر. اس طرح کے الفاظ بھی موجود،
بلکہ یہ وہ دوسری والی بخاری کی جو حضرت خود حضرت علی رضی اللہ تعالیٰ عنہ سے محمد بن حنفی آپ کے بیٹے نے سوال کیا کہ ای الناس خیر بعد رسول اللہ، رسول اللہ صلی اللہ علیہ وسلم کے بعد کون لوگوں میں سب سے افضل ہے؟ تو آپ نے سیدنا ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کا نام، ان کے بعد کہا حضرت عمر. اچھا، پھر انہوں نے کہا کہ ڈائریکٹ پھر سوال ہی کر لیا کہ پھر آپ تو آپ نے اپنے لیے بطور عاجزی فرمایا کہ اللہ کے بندوں میں سے ایک.
اچھا، اس میں محمد بن حنفیہ جو حضرت مولا علی رضی اللہ عنہ کے صاحبزادے ہی ہیں،
جی ہاں بیٹی ہیں،
حضرت فاطمۃ الزہرا خاتون جنت رضی اللہ عنہ کے وصال کے بعد آپ نے کچھ نکاح فرمائے ہیں، ان میں سے ایک محمد بن حنفیہ بھی آپ کی اولاد میں سے ہیں. ان کا جو دو مرتبہ سوال ہوا نا کہ کون افضل ہے، پہلے میں آیا ابو بکر،
دوسرے
من، پھر آیا حضرت عمر، پھر الفاظ حدیث میں یہ کہ پھر مجھے خدشہ ہوا کہ اگر میں نے پھر سوال کیا
ایسے ہی کیا تو یہ عثمان،
پھر جواب آئے گا عثمان غنی کا، اس لیے سوال کا انداز ہی چینج کر دیا. اچھا پھر تو آپ ہی ہوں گے نا. تو حضرت مولا علی رضی اللہ عنہ نے پھر عاجزی بھرا، ایک جملہ ارشاد فرمائے، لیکن چونکہ ایک عقیدہ خلیفہ وقت حضرت مولا علی کرم اللہ تعالی وجہ الکریم ہیں، خلیفہ وقت ہیں، اور آپ سے سوال بھی آپ کے بیٹے ہی کر رہے ہیں،
بیٹے ہی کر رہے ہیں،
کوئی اور نہیں کر رہا، بیٹے ہی کر رہے ہیں. تو حضرت مولا علی کرم اللہ تعالی وجہ الکریم نے جو صحابہ کرام علی رضوان میں جو رائے سرکار دو عالم صلی اللہ علیہ وسلم کے دور سے چلتی آ رہی تھی، اسی رائے کے مطابق ہی جواب دیا. حالانکہ اگر یہ رائے غلط ہوتی، خلاف واقع ہوتی، مولا علی کرم اللہ تعالی وجہ الکریم سے ایک بیٹے سوال کر رہے ہیں اور ایک شرعی مسئلہ بھی گویا پوچھ رہے ہیں،
بالکل،
تو حضرت مولا علی کرم اللہ تعالی وجہ الکریم کی رائے اگر صحابہ کی اس رائے سے جدا ہوتی، الگ ہوتی، اب پرسنل ایک رائے پوچھی جا رہی ہے اور بیٹا پوچھ رہا ہے، تو بندہ کچھ نہ کچھ راز اگل دیتا ہے کہ دیکھیں یہ رائے جو ان لوگوں میں مشہور ہے وہ غلط ہے، اصل موقف یہ ہے.
کچھ اور رائے بھی دے سکتا،
کچھ اور رائے بھی دے.
اور یہ محمد بن انفیہ یہ بات کہیں، یعنی ظاہر بی بی فاطمہ رضی اللہ تعالیٰ عنہ کی حیات میں تو آپ نے کوئی اور نکاح نہیں فرمایا. اچھا، جب بی بی فاطمہ رضی اللہ عنہ کا وصال ہوا تو اس کے تقریباً ڈیڑھ سے دو سال کے اندر اندر صدیق اکبر بھی وصال کر گئے، یعنی آپ کے نکاحوں کا سلسلہ تو بعد میں ہوا، اولادیں پھر بعد میں ہوئیں، پھر ظاہر یہ جوانی کی عمر میں، تبھی تو ایک سوال پوچھ رہے ہیں
سوال
کہ رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے میں. تو میں کہہ رہا ہوں کہ یہ صدیق اکبر کے بھی وصال فرمانے کے کئی سال بعد یہ سوال کیا گیا.
کہہ سکتے ہیں کہ کوئی 25-28 سال کا دوران،
بالکل. اور حضرت علی رضی اللہ تعالیٰ عنہ کی خلافت میں ہی ایک شخص نے آ کر ان سے کہا کہ لوگوں میں آپ جیسا نہ وہ کوئی انسان ہی نہیں. تو آپ نے اس سے سوال پتا کیا کیا، کیا تم نے رسول اللہ صلی اللہ علیہ وسلم کو دیکھا ہے؟ تو کہا کہ نہیں، میں نے حضور کو نہیں دیکھا. ظاہر باہر کے بعد کے ہیں، تابعی تھے. تو آپ نے کہا اگر تم نے رسول اللہ صلی اللہ علیہ وسلم کو دیکھا ہوتا اور پھر یہ جملہ کہ لوگوں میں سے آپ جیسا کوئی نہیں، تو میں اس کی تمہیں سخت سزا اور بلکہ الفاظ اس میں تمہاری گردن اڑا دیتا. اچھا پھر کہا کہ ابو بکر صدیق کو دیکھا؟ کہا نہیں، ابو بکر کو نہیں. کہا اگر ابو بکر کو دیکھا ہوتا اور پھر بھی تمہارا یہی جملہ ہوتا کہ لوگوں میں آپ جیسا کوئی نہیں ہے، تو میں تمہیں ضرور کوڑے لگاتا پھر اس کی سزا میں. یعنی ایک جو افترا باندھنے والوں کی جو سزا ہوتی وہ سزا دیتا. یعنی یہ رسول اللہ صلی اللہ علیہ وسلم اور آپ کے اصحاب اور بالخصوص صدیق اکبر رضی اللہ تعالیٰ عنہ کے حوالے سے بڑے اچھے جذبات اور بڑے اچھے کلمات یہ بعد میں اور اپنی خلافت کے دور میں بھی یہ ارشاد فرماتے تھے. اور یہ دونوں طرف سے یہ ایک محبت کا جو انداز ہمیں کتب کے اندر ملتا ہے، اللہ پاک ہمیں بھی نبی پاک کے تمام ہی جانصار صحابہ کرام علیہ مردوان اور حضور اسلام کی تمام اہل بیت اطہار ان سے سچی عقیدتیں ہمیں عطا فرمائے، اور جو ان کی شان قرآن حدیث میں جس طرح بیان ہوئی ہیں ہمیں اسی طریقے سے ان سب کا ادب احترام تعظیم وہ بھی بجا لانے کی توفیق عطا فرمائے۔ بڑھتے ہیں کچھ آپ کے سوالات کی طرف، دیکھتے ہیں ہمارے ناظرین کیا پوچھنا چاہتے ہیں۔
مفتی صاحب سے یہ ہمارا سوال ہے کہ ہم لوگ انڈے خریدتے ہیں، راستے میں آنے میں ٹوٹ جاتے ہیں بہت سارے، تو اسے پھینکنا چاہیے یا بیچنا چاہیے؟
جی جمیل صاحب، انڈے راستے میں ٹوٹ گئے تو کیا کریں، اب پھینکنا چاہیے یا بیچنا چاہیے؟ یا جن کو ثابت انڈے دینے ہوتے ہیں انہی میں چھپا کر ان کو یہ انہی کے کھاتے ڈال دیں ٹوٹے ہوئے انڈے، کیا کہیں گے؟
دیکھیں، انڈے استعمال کرنے کے دو طریقے ہی ہوتے ہیں۔ ایک طریقہ تو یہ ہے کہ اس کو بوائل کیا جاتا ہے، ابالا جاتا ہے، تو اس انداز سے جو انڈے ابالنے کے لیے جو انڈے خریدے گا اس کے حساب سے تو یہ چٹخا ہوا انڈا یہ کسی کام کا نہیں ہے، کیونکہ اس طرح بوائل ہوتا نہیں۔ اور دوسرا جو انڈے کا استعمال ہے اس کو یقیناً توڑا ہی جاتا ہے، توڑنے کے بعد اس کو فرائی پین وغیرہ میں یوز کیا جاتا ہے، تو انڈے کا ٹوٹنا استعمال کے لیے ضروری ہے۔ تو اب یہ جو ان کا سوال کا ایک حصہ ہے کہ اب انڈے ٹوٹ گئے تو اس کو پھینک دیں یا کیا کریں، تو انڈے کا استعمال توڑنے کے ساتھ ہی ہوتا ہے، تو اب اگر وہ چٹک گیا ٹوٹ گیا تو اس کو پھینکنے کا معنی یہ ہوا کہ اس کو ضائع کر دیا اور اسراف کیا، تو اور اسراف جائز نہیں ہے، حرام۔ اب رہا معاملہ ہے کہ آپ کے بعض لوگ اس طرح کے سوزوکیوں میں ہوتے ہیں، اچھا اسی طرح بعض بائک پہ ہوتے ہیں، بعض سائیکل پہ بھی ہوتے ہیں، جو باقاعدہ انڈے کے کریٹ لے کے مطلب جا رہے ہوتے ہیں دکان پہ آنا جانا، اس دوران گڈے کھڈے آنے سے یا کسی بھی وجہ سے انڈے چٹک سکتے ہیں۔ اب اصل یہ ہے کہ جب ہم کسی کو انڈے فروخت کریں گے تو انڈے کا ثابت ہونا یہ ضروری ہے، اور اس میں چٹخ آ گئی یہ اس میں ایک عیب ہے۔
صحیح۔
تو اب جب ہم کسی کو کوئی مال بیچیں گے اور اس میں عیب آ جائے، تو عیب آنے کی وجہ سے اب ہم اس کو چھپائیں گے نہیں، بلکہ دکاندار کو، اگر یہ سیل مین ہے اور دکاندار کو یہ بیچ رہے ہیں، تو ان پر لازم ہے دکاندار کو بتا دیں کہ بھائی یہ اس کریٹ کے اندر مثال کے طور پہ 2.5 درجن انڈے ہیں، ان میں سے 5-6 انڈے یہ ٹوٹے ہوئے ہیں۔ تو اب ٹوٹنے کی وجہ سے یقینی طور پہ انڈوں کے ریٹ میں کمی آئے گی۔ اب ایک انڈا اگر 30 روپے کا ہے تو ہو سکتا ہے وہ 20 روپے یا 15 روپے کا ہو جائے، تو اب چٹخ آنے کی وجہ سے اس کے اندر عیب پیدا ہوا، اس عیب کی وجہ سے قیمت میں بھی کمی آتی ہے۔ اب دکاندار سے یہ آپس میں جو بھی ریٹ طے کریں اس ریٹ کے مطابق یہ فروخت کر سکتے ہیں۔ اب رہا معاملہ دکاندار کا، اب دکاندار جو آگے کسٹمر کو دے گا، تو اب کسٹمر کا بھی حق یہ ہے کہ جب وہ انڈے خرید رہا ہے تو وہ ثابت ہوں، اس میں کسی قسم کا چٹخ کا عمل نہ ہوا ہو، کہیں سوراخ نہ ہو۔ اگر ایسا کوئی معاملہ ہے کہ انڈا کوئی ڈیمیج ہو چکا ہے، تو اب دکاندار پہ لازم ہے کہ کسٹمر کو یہ انڈے فروخت کرتے وقت اس پر واضح کر دیں، بتا دیں کہ یہ جو انڈے ہیں یہ ذرا سا چٹخا ہوا ہے، آپ اس کو جاتے ہی اگر آپ نے تلنا ہے تو اس کو آپ تلنے کے استعمال میں لا سکتے ہیں۔ تو اب دکاندار بھی 1 درجن انڈے یا 6 انڈوں کے درمیان ایسا چٹخا ہوا انڈا بیچ میں خاموشی سے رکھے گا، تو یہ عیب دار چیز دھوکے کے ساتھ گویا کسٹمر کو دینے والا ہوگا۔
جیسے فروٹ والا کچھ نہ کچھ ایسے رکھ دیں، آم ہیں، سیب ہیں، انار ہیں، تو وہ جو خراب ہے اس کو پتہ ہوتا ہے کہ یہ اس طرف سے خراب ہے، سامنے والی طرف سے، وہ رکھے تو وہ بھی ایک عیب والا سامان بیچ رہے ہیں۔
عیب والی چیز کو، عیب کو ظاہر کرنا چاہیے،
ٹھیک ہے،
نہ کہ عیب والے حصے کو ہم نے اپنی ہتھیلی میں لیا اور یوں رکھ دیا اور طریقے سے رکھ دیا۔ بعض لوگ اسٹیکر بھی لگا دیتے ہیں اس طرح عیب دار کسی پھل پہ تاکہ وہ نظر
اور خوبصورت بنا کے
خوبصورت ہو جائے، حالانکہ وہ عیب کو چھپایا ہوا ہوتا ہے۔ تو اگر کوئی عیب ہے تو اس عیب کا ظاہر کرنا بیچنے والے پر ضروری ہے، ظاہر کرنا، تاکہ کسٹمر اب اس کی جو بھی رائے بنے کہ وہ لینا چاہتا ہے تو لے، نہ لینا چاہتا ہے تو نہ لے۔ اگر وہ لے رہا ہے تو اب وہ عیب دیکھ کر خود لے گا، تو اب آپ کوئی دھوکہ نہیں دے رہے۔ اب عیب دار ہونے کی وجہ سے قیمت میں کچھ نہ کچھ فرق آتا ہے، تو اس قیمت کا جو بھی نقصان ہوگا وہ آپ برداشت کریں،
اور یہ کاروبار کا حصہ ہے۔
بالکل،
یعنی اگر کہیں کپڑے والے کے پاس جائیں تو کپڑے والے کے پاس بھی کچھ نہ کچھ سوٹ ایسے ہوں گے کہ یہ ہمارا سوٹ تھوڑا ڈیمیج ہو گیا تھا، اس میں کوئی سوراخ ہو گیا تھا، اس میں یہ چیزیں، تو وہ اس کو فریش پیسز سے نکال کے الگ رکھ دیتے ہیں،
الگ رکھنا،
اور اس کی قیمت بھی وہ کم کر کے وہ بتا دیتے ہیں، بلکہ ان کے پاس ایسی چیزیں موجود ہوتی ہیں کہ بھائی یہ اتنا ہے، پورا سوٹ نہیں بن سکتا، یا اتنے میٹر تھا اس کو سائڈ پہ ہم نے کر دیا، چاہے وہ کپڑے والا ہے، جوتے والا ہے، یا دیگر کوئی اور ہے۔ تو یہاں بھی جو کتابیں بیچنے، کتابوں کے اندر بھی کسی کی جلد ٹوٹ گئی، کسی کا کچھ اور ہو گیا، तो ये उन पर ज़रूरी है कि ये ऐब पैदा हो गया तो अब इसको वो बता कर बेचे, अब वो जितने का वो ले रहा है सामने वाला वो उसकी मर्ज़ी, ऐब बता दिया, या फिर कम कीमत आमतौर पर ऐसी चीज़ की होती है कि ये डैमेज होगी, ये हो गया तो अब इसको कीमत कम करके हम इसको बेच देंगे, तो ये ज़रूरी है। अब गाड़ियाँ हैं, गाड़ियों की खरीदो फरोख्त, गाड़ी वाला पूछ रहा है, लेने वाला पूछ रहा है, एक्सीडेंट तो नहीं है गाड़ी, ये तो नहीं, अब पता है कि ये एक्सीडेंट है और उसको तैयार किया हुआ है, अब कुछ तो पहचान जाते हैं, लेकिन हर एक ज़ाहिर उस चीज़ के नहीं, तो ये भी कितना बड़ा एक ऐब है। तो बाद को जो छोटा बिजनेस कर रहा है, यानी सब्ज़ी वाले को सारे कह रहे हैं, अंडे वाले को सारे कह रहे हैं, फलां को सब कह रहे हैं, लेकिन यहाँ जब मसला आए तो वहाँ पर ऐबों को छुपा कर बल्कि उल्टा झूठ बोल कर, तो ये सीधा सरी धोखे के ज़ुमरे में ये चीज़ आएगी, इस तरीके से उसको बेचना, तो इसकी शरण बिल्कुल भी गुंजाइश नहीं है। कुछ ऐसे में से उनको भी शामिल करते हैं। सवाल है, ज़ोहर की नमाज़ से पहले चार रकत अगर कोई ना पढ़ सका तो क्या बाद में कज़ा करनी होगी?
ज़ोहर से पहले की जो चार सुन्नत कबलिया हैं, सुन्नत मौक्कदा हैं, अगर फ़र्ज़ जमात खड़ी हो गई, ज़ोहर की जमात खड़ी हो चुकी है और जमात खड़ी होने की वजह से हम सुन्नतें नहीं पढ़ सके, तो ये सुन्नतें फिर बाद में पढ़ेंगे, पहले बाद वाली दो रकात सुन्नत पढ़ें, उसके बाद में फिर ये चार रकात जो पहले पढ़नी थी और उनका वक्त गुजर गया था तो उसको बाद में पढ़ा जाएगा, और जब तक वक्त ज़ोहर है उस वक्त तक इन सुन्नतों को अदा किया जा सकता है।
ठीक, कहते हैं कि जिस्म पर अगर कोई वैसलीन वगैरह या कुछ और इस तरह की जो आजकल कोल्ड क्रीम लगाई जाती है, वुजू गुस्ल में कोई फ़र्क पड़ेगा?
अब इसके लगाने का जो भी तरीका है कि लगाने के बाद इसको रब किया जाता है, मसला जाता है, यहाँ तक कि वो जिल्द में जज्ब हो जाती है और हमारी जिल्द एक नरम हो जाती है,
चिकनाई सी
चिकनाहट सी आ जाती है, तो अब उसके ऊपर जब हम पानी वुजू करते हैं तो वुजू करने से वो आज़ाए वुजू पे पानी बाकायदा जाता है और उस पर से गुजरता हुआ जाता है तो वुजू हो जाएगा। अलबत्ता अगर किसी ने कोल्ड क्रीम या वैसलीन यूँ हाथ में ली और ये रख दी तो अब ये एक गाढ़ा हिस्सा हाथ पे, जैसे हम कोल्ड क्रीम लगाते वक्त अपने हाथ पे लगाते हैं, वो वाला जो हिस्सा ना वो इतना गाढ़ा होता है कि उसके ऊपर से तो पानी बह जाएगा, जिल्द तर नहीं होगी
अगर वैसे ही रख दिया।
जो ऐसे रख देते हैं
आमतौर पर ऐसा होता नहीं,
ऐसा होता नहीं है, क्योंकि जब ही मैंने कहा कि जब रब कर लिया, मसल लिया, तो अब वो हमारी जिल्द के अंदर सरायत कर जाता है, मसामों में चले जाता है, और अब पानी अगर ऊपर से बहाते हैं तो आम रूटीन के मुकाबले में पानी ठहरता नहीं है, यहाँ बस बस आ सकता है कि पहले तो खाल काफी देर तक गीली रहती थी,
अब पूरा नीचे,
और अब तो पानी के चंद कतरे नजर आते हैं, तो पता नहीं वुजू हुआ होगा या नहीं, तो वुजू हो जाता है।
ठीक, इसी तरह तेल वगैरह भी अगर कोई लाते हैं तो वो पानी तब भी चिकनाहट के
पानी
चलती?
पानी चिकनाहट की वजह से रुक नहीं पाता, तो इसको कोई ये ना समझे कि पानी से इतना बहा नहीं, पानी अगर आ जाए वुजू पे अच्छी तरह बहा जाए तो वुजू हो जाएगा।
सही है, मतलब लगा सकते हैं, इसमें कोई हर्ज नहीं,
इसमें लगाने में तो कोई हर्ज नहीं है।
ठीक है जी, मजीद सवाल
ये था कि मेरे नाम कोई भी चीज नहीं है, ना मोटरसाइकिल है, ना गाड़ी है, ना मकान है, एक तो ये मेरे ऊपर कोई ज़कात कोई फर्क है, सिर्फ जो 30,000 रुपए से अधिक कमाता हूँ वो लाके अपने बच्चों को दे देता हूँ, तो घर में सारा खाना पीना खर्चा सारा वो चलता है।
30,000 रुपए कमाते हैं और कोई ना कोई किसी तरह की कोई चीज है, ना कोई मेरा नाम है, मज़ीद इन्होंने ये नहीं बयान किया कि कोई जेवरात या कोई करेंसी जमा है, बड़ा सवाल से समझ में यही आ रहा है कि करेंसी वगैरह या जेवरात भी नहीं है, ये जो कमाई पूछ रहे हैं कि 30,000 आते हैं और वो घर में खर्च हो जाते हैं, क्या फिर भी ज़कात होगी?
अगर जो इनके सवाल का जाहिर है तो उसके अंदर जो 30,000 रुपये अगर एक नॉर्मल फैमिली है अगर हम देखें तो उसके मंथली अखराजात के लिए बमुश्किल शायद ये 30,000 रुपये से काम चलता हो, बिलफर्ज अगर ये जितना कमा रहे हैं और इतना इनके मंथली अखराजात भी इतने और ये ख़त्म हो जाते हैं, ना इनके पास सोना है, ना चांदी है, ना माले तिजारत है, ना करेंसी है, और इनमें से अगर कोई माल है भी तो वो निसाब के बराबर नहीं पहुंचता, तो इनके ऊपर ज़कात लाजिम नहीं है। ये ऐसा नहीं है कि अब इनको ज़कात निकालना ही पड़ेगी, ऐसा नहीं है। अगर इनके पास सोना हो और वो 7.5 तोला हो, या चांदी हो और 52.5 तोला चांदी हो, या रुपए पैसे और माले तिजारत हैं और ये 52.5 तोला चांदी की मालियत के बराबर हो, तकरीबन अमाउंट 1.5 लाख से ऊपर तक तो जा,
1.5 लाख से ऊपर, यानी आम तौर समझें कि किसी के पास 50, 60, 70, 1 लाख के अंदर अंदर भी जमा हो भी जाता है और कुछ भी नहीं उसके पास,
ना सोना है,
ना सोना चांदी, तो उस पर भी ज़कात
है? तो उसके ऊपर ज़कात नहीं है। अगर ये कुछ कुछ माल हैं, कुछ सोना है, कुछ चांदी है, कुछ पैसे हैं, ठीक है, और छोटा मोटा कोई माल तिजारत है, अगर इन सब की मालियत को अगर हम कैलकुलेट करें और ये 52.5 तोला चांदी के बराबर या उससे ज़ायद कीमत को पहुंच जाए और इनके ऊपर कर्ज वगैरह भी ना हो और हाजत असलिया वगैरह से भी इतनी मालियत ज़ायद हो तो फिर ज़कात की एक सूरत बनेगी। तो ऐसा कोई भी आदमी हो उसे चाहिए कि पर्सनल दारुल इफ्ता अहले सुन्नत के नंबर पे कॉल करके या दारुल इफ्ता अहले सुन्नत आपके इलाके में है तो वहाँ जाके अपनी माली पोजीशन हैसियत वो बयान करके वो अपने बारे में ज़कात वाजिब होने ना होने के हवाले से रहनुमाई हासिल कर सकते हैं। तो जो साहिल मोहतरम का जो सवाल है उसका ज़ाहिर तो यही लग रहा है कि बज़ाहिर इनके पास कोई ऐसा माल असबाब नहीं है तो इनके ऊपर ज़कात लाजिम नहीं होगी।
अच्छा, जैसे ये 30,000 रुपये कमाया इन्होंने, ये कोई ऐसे भी हमारे नाज़रीन होंगे जो सोच रहे हों कि अगर कोई 1 लाख कमाता है, कोई 1.5 लाख रुपए कमाता है लेकिन वो इतने सेविंग नहीं कर पाता, जो भी है वो ख़र्चों में चले जाते, तो महज उसकी ये सैलरी इतनी लाख या 1.5 लाख आने पर इस पर भी कोई ज़कात का रेशू है?
ज़कात लाजिम होने के हवाले से सैलरी की तो कोई मकदार मुकर्रर नहीं है कि इतने लाख कमाता हो तो इस पर ज़कात होगी और इतने लाख कमाता हो या इतने हज़ार कमाता हो तो नहीं होगी। हर आदमी के अपने अहलो अयाल और उसके ऊपर जिन जिन लोगों का नान नफका लाजिम है उन सब चीज़ों के अखराजात को हाजत असलिया कहा जाता है। तो किसी के ऊपर हाजत असलिया यानी घर के ज़रूरी अखराजात ही मुमकिन हो कि 1 लाख से तजावुज़ कर जाएं।
बिल्कुल
ठीक, किसी के लिए 20-25 हज़ार के अंदर ही पूरा महीना निबट जाता है और उसके लिए 70,000 रुपये बिल्कुल फारिग है।
बहुत मुश्किल है, 1 लाख रुपए कमाने वाला 30,000 रुपए खर्च चोरी करेगा और वैसे भी 30,000 रुपए 25,000 रुपए जिनसे मुलाकात होती है आमतौर पे कोई गार्ड्स हैं, कोई खातिम हैं, कोई ड्राइवर हैं या कुछ और है तो बेचारे 1-2 आइटम ले पाते हैं, उसके बाद तो बिल आ गया गैस और एक आध बच्चे की कोई स्कूल फीस किया और कुछ राशन 8,000-10,000 का लिया, वो शुरू की 5-6 तारीख फिनिश हो जाता है। बिल्कुल आगे चल ही रहे होते हैं बस कुछ ना कुछ, वो कभी और किसी से कुछ 5,000 लिया 2,000 लिया आगे पहुंच गए ये वो। 1 लाख वाले कमाने वाला अभी फी दबाना 30,000 में कम से कम वो ये नहीं करेगा 70 सेविंग करे। जमील साहब आपने तो
इम्कानी सूरत बताई,
इम्कानी सूरत तो फिर वो अगर ऐसा वो कुछ भी खर्ची ना करें लेकिन मैं 1 लाख वाले को बोलूंगा इतना कंजूस ना बने घर वालों पर, अगर 1 लाख कमा के आप 70 बचा के रखते हो सिर्फ 30 उन पर खर्च करते हैं तो नाजरीन मेरी शायद बात को जो है वो
सूरत शायद जैसे ना कमारे लोग होते हैं जिनकी तनख्वाहें अच्छी हैं, अभी शादी नहीं हुई, घर के अंदर बस वो एक लगी बंदी अमाउंट।
ठीक है, चले आपने जो एक पहलू बयान किया है तो असल निसाब ही है मेरे भाइयों, निसाब अगर आपके पास यानी सेविंग है, तनख्वाह नहीं इशू, चाहे 1.5 लाख कोई कमाता हो 2 लाख कमाता हो, कोई 5 लाख कमाता है और 5 लाख की खर्च में ख़त्म, सेविंग वो नहीं करता, नहीं है उसके पास सेविंग, ना माले तजारत है, ना सोना है, ना चांदी है, जो निसाब एक बयान, तो उस पर ज़कात का मामला भी नहीं है। अल्लाह पाक हम सबको दुरुस्त तरीके से मसाइल अहकामात सीख कर समझ कर उन पर अमल पैरा होने की तौफीक अता फरमाए। हमारे प्रोग्राम का वक्त अपने इख्तिताम को पहुँचाए, आपसे इजाज़त चाहते हैं फी हमारे लग।
हादियो रहनुमा हमारे उलमा हो कभी दरपेश जो कोई मसला पूछ ले, हाजिर हो हम इनकी बारगाह।